This is VOA News. I'm Jim Bertel. British Prime Minister Boris Johnson is pressing ahead to try to win parliamentary backing for his new Brexit deal, even as the European Union considers his grudging request to extend the looming October 31st Brexit deadline. British Minister Michael Gove tells Sky News Brexit will happen.
We are going to leave by October the 31st. We have the means and the ability to do so.
Johnson sent an unsigned letter to the EU late Saturday seeking a delay to Britain's impending departure from the bloc as required by law. Gove says the letter is a formality.
The letter was sent because Parliament required it to be sent. But as David Davis pointed out earlier, Parliament can insist that the letter was sent, but Parliament can't change the Prime Minister's mind.
On Sunday, the European Union's chief Brexit negotiator met with EU ambassadors to discuss the consequences of the letters.
It was a very short and normal meeting of the EU 27 ambassadors to launch the next steps of the EU ratification of the agreement.
He says EU Council President Donald Tusk will hold consultations on the request in the next days. Turkish Defense Ministry says one Turkish soldier was killed and another was wounded Sunday after an attack by the Syrian Kurdish YPG militia in northeast Syria. U.S. Defense Secretary Mark Esper says overall, the ceasefire is working. Speaking to reporters on his way to a surprise visit to Afghanistan, he says the U.S. troops in Syria will move to western Iraq.
Two missions. One is to help defend Iraq, and two is to perform a counter-ISIS mission as we sort through the next steps.
Esper is in Afghanistan to try to restart peace talks with the Taliban. For all the latest news, whenever you need it, please visit us at voanews.com or download our mobile app. This is VOA News. House Speaker Nancy Pelosi is leading a group of American lawmakers on a surprise visit to Jordan. They plan to discuss the deepening crisis in Syria amid a shaky U.S.-brokered ceasefire. Jordan is a key U.S. ally in the region and has been greatly affected by the 8-year-long civil war in neighboring Syria. Jordan officials say the kingdom hosts some 1 million Syrians who have fled the fighting. U.S. President Donald Trump has scrapped plans to host the next G7 summit at his Doral Golf Resort in Florida. AP's Ben Thomas has more.
The proposal drew accusations that Trump was using the presidency to enrich himself. In a tweet announcing the reversal, Trump called that criticism irrational hostility, blaming Democrats and the media. Acting Chief of Staff Mitt Mulvaney tells Fox News Sunday the president was honestly surprised at the level of pushback at the Doral announcement. Last week, Mulvaney said White House staff visited 10 possible sites and found Doral far and away the best physical facility, and dismissed concerns that Trump and his family could profit from it. In his tweet, Trump suggests Camp David might be a possible replacement, though Mulvaney previously dismissed it as too small and a miserable place to have the G7. Ben Thomas, Washington.
Police and protesters exchanged tear gas and firebombs as an illegal march on Sunday descended into violence. Reuters' David Doyle reports.
Police and protesters exchanged tear gas and petrol bombs on Sunday as Hong Kong's pro-democracy movement staged an illegal anti-government march through the city's Kowloon district. That demonstration attracted tens of thousands onto the streets and descended into chaos, with hundreds of shops trashed and Chinese banks and metro stations targeted. After 2 weeks of relative calm, Sunday's protest shows that the movement has not lost support. Protesters erected flaming barricades on Nathan Road, a major Kowloon retail strip, and threw petrol bombs at a nearby police station. The police responded with tear gas, some of the heaviest use of water cannon the protests have seen, and by driving through barricades.
That's Reuters' David Doyle. Tens of thousands of Lebanese protesters gathered Sunday in major cities and towns for the largest anti-government protest yet in 4 days of demonstrations. The unrest erupted after the government proposed new taxes, part of stringent austerity measures amid a growing economic crisis. Politicians are now racing against time to put forward an economic rescue plan that they hope will help calm the public. Officials say Pakistani and Indian soldiers traded fire in disputed Kashmir on Sunday, killing at least 9 people on both sides. The Indian military says Pakistani soldiers targeted an Indian border post in civilian areas. Pakistan's army accuses India of unprovoked ceasefire violations, killing 5 civilians and 1 soldier. From Washington, I'm Jim Bertel, VOA News.
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم پاکستان اور پاکستانیوں کے ایک انتہائی اہم مسئلے پر گفتگو کر رہے ہیں، اور وہ مسئلہ ہے خوراک اور خوراک کی سیفٹی کا۔ پاکستان دنیا بھر میں معیاری خوراک پیدا کرنے والے اہم ملکوں میں شامل ہے، لیکن اس کے باوجود ملک میں لاکھوں لوگ معیاری خوراک سے محروم ہیں، اور لاکھوں افراد، خاص طور پر خواتین اور بچے، غذائیت کی قلت کا شکار ہیں۔ آخر ایسا کیوں ہے، اور پاکستان میں خوراک اور غذائیت کی قلت کے مسئلے کو کیسے حل کیا جائے؟ یہ ہیں وہ موضوعات جن پر بات کرنے کے لیے ہم نے آج کی یہ راؤنڈ ٹیبل ترتیب دی ہے، جس میں بات کرنے کے لیے ہم نے خوراک کی سیفٹی اور غذائیت سے متعلق مقتدر ماہرین کو اپنے پروگرام میں مدعو کیا ہے۔ ہمارے ساتھ ہیں پاکستان کے نیشنل انسٹیٹیوٹ آف فوڈ سائنس اینڈ ٹیکنالوجی، یونیورسٹی آف ایگریکلچر فیصل آباد کے پروفیسر ڈاکٹر طاہر ظہور، جو اس وقت ورلڈ فوڈ پروگرام اسلام آباد کے ساتھ خوراک کے تحفظ سے متعلق ایک پروگرام سے وابستہ ہیں۔ ہمارے ساتھ ہیں خواجہ فرید یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی رحیم یار خان کے فوڈ سائنس اینڈ نیوٹریشن ڈپارٹمنٹ کے سربراہ ڈاکٹر محمد فرحان جہانگیر چختائی۔ ہمارے ساتھ ہیں ایرڈ یونیورسٹی راولپنڈی کے فوڈ سائنس اینڈ نیوٹریشن کے پروفیسر ڈاکٹر انوار ملک، اور ہمارے ساتھ اب سے کچھ دیر کے بعد ہوں گے ڈائریکٹر جنرل پنجاب فوڈ سیفٹی اتھارٹی کیپٹن ریٹائرڈ محمد عثمان یونس۔ ہمارے ساتھ ہوں گے خواجہ فرید یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی کے او آر آئی سی شعبے کے ڈائریکٹر ڈاکٹر ایم سیف رحمان رحیم یار خان سے، اور ہمارے ساتھ موجود ہوں گے کوالٹی اینڈ ریگولیٹری افیئرس پاکستان ڈیری ایسوسیشن اسلام آباد کے سربراہ اور ایک فوڈ سائنٹسٹ ڈاکٹر انیس قریشی، جو خلیج اور پاکستان میں ڈیری اور مشروبات کی انڈسٹریز میں نمایاں خدمات انجام دے چکے ہیں۔ گفتگو کا آغاز کرتے ہیں۔ پاکستان کے نیشنل انسٹیٹیوٹ آف فوڈ سائنس اینڈ ٹیکنالوجی یونیورسٹی آف ایگریکلچر فیصل آباد کے پروفیسر ڈاکٹر طاہر ظہور سے۔ السلام علیکم ڈاکٹر طاہر ظہور صاحب۔
جی وعلیکم السلام۔ جی
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ ہمارے سننے والوں کو بتائیے کہ پاکستان میں جو خوراک پیدا کرنے کے معاملے میں دنیا میں ایک بہتر مقام رکھتا ہے، ایسا کیوں ہے کہ لاکھوں لوگ رات کو بھوکے سوتے ہیں، اور ایسا کیوں ہے کہ وہاں لاکھوں لوگ غذائی قلت کا شکار ہیں؟ تو وہاں خوراک کی سیکیورٹی اور سیفٹی کی صورتحال کیا ہے، اس پر روشنی ڈالیے۔
جی بہت شکریہ یاسمین جمیل، آپ نے بہت اہم ٹاپک پہ جو ہے نا وہ بات کا آغاز کیا۔ جس طرح سے ورلڈ فوڈ ڈے کے حوالے سے ہم تو اس چیز کو جو ہے نا وہ کافی اپریشیٹ کرتے ہیں کہ آپ لوگوں نے بھی اس کو جو ہے نا وہ ٹیک اپ کیا۔ سب سے پہلے تو میں آپ کو فوڈ سیکیورٹی کے حوالے سے بتانا چاہوں گا کہ فوڈ سیکیورٹی کا جو مطلب ہے نا ایکچولی وہ یہ ہے کہ کسی بھی وقت تمام انسانوں کو دنیا میں ان کی ایک وافر مقدار میں خوراک جو کہ غذائیت سے بھرپور اور سیف ہو ان کو ملنی چاہیے ایک صحت مند زندگی گزارنے کے لیے۔
ٹھیک،
یہاں میں تھوڑا سا ذکر کروں گا، اس میں کچھ ہمارے جو ہے نا وہ ایسی ٹرمز جس کو بولا جاتا ہے لائک فوڈ سٹیبلٹی۔ اب فوڈ سٹیبلٹی جو ہے نا وہ دیٹ ریفرز کہ ابلٹی ٹو اوبٹین فوڈ اوور دا ٹائم، یعنی کہ جو کہ ہر وقت اویلیبل ہو اس کو جیسے سٹیبلٹی کہا جائے گا۔ فار ایگزامپل اس میں گندم ہے جو کہ پاکستان میں ایک اسٹیبلٹی کے پوائنٹ آف ویو سے چل رہی ہے۔ دوسرا ہے فوڈ ایکسیس جو کہ ریفر کرتی ہے کہ آپ کتنا اس کو افورڈیبل ہے آپ کے لیے، اور اس کی ایلوکیشن جو ہے نا وہ فوڈ کی کسی بھی انڈیویجول کو یا ہاؤس ہولڈ لیول تک جو ہے وہ کتنی میسر ہے۔ تیسرے نمبر پہ اس کی فوڈ کی اویلیبلٹی، اس کا مطلب یہ کہ ریلیٹ ٹو سپلائی آف فوڈ تھرو پروڈکشن اور اس کی ڈسٹریبیوشن اور مارکیٹ میں اور پھر کنزیومر تک۔ یہ تین چار فیکٹرز ایسے ہیں جو کہ ان کے فیکٹرز کا جو ہے نا وہ مختلف جگہوں پہ مختلف لوگوں پہ ان کے اثرات مختلف ہوتے ہیں۔ اب اس میں آپ دیکھیں کہ جب یہ فیکٹرز آتے ہیں تو ان میں ایشوز آگے کیا آتے ہیں، کچھ لوگ تو جو ہے نا وہ افورڈیبل نہیں کر سکتے، کچھ لوگوں میں ان ایون ڈسٹریبیوشن ہوتی ہے، کچھ ایسی پاکٹس ہیں پاکستان کی جہاں پہ فوڈ جو ہے نا وہ پہنچ ہی نہیں پاتی، چونکہ وہاں پہ جو ہے نا وہ پہنچنا مشکل ہوتا ہے، لیکن یہ نو ڈاؤٹ کہ وہاں پہ انسانیت ہے، وہاں پہ پہنچنے کی ضرورت بھی ہے، جس میں گورنمنٹ پالیسیز کو جو ہے نا وہ آگے بڑھانے کی ضرورت ہے۔ अब इसमें फूड सिक्योरिटी के पॉइंट ऑफ व्यू से आप देखें तो इसमें जो इश्यूज हैं पाकिस्तान में, एक तो सबसे पहला लिटरेसी रेट है जो कि 57%, जिसमें जो है ना वो लोगों को, बहुत सारे लोगों को तो इल्म ही नहीं है कि हम फूड अगर यहाँ से मुयस्सर नहीं है कहाँ से हासिल कर सकते हैं, या उसकी मैनेजमेंट या उसकी सप्लाई चेन को कैसे वो प्रॉपर कर सकते हैं, तो थोड़ी सी यहाँ पे गैप्स हैं। उसके अलावा पाकिस्तान में हाई माल न्यूट्रिशन रेट है जो कि गजाइत की कमी जो है ना, जो स्टंटिंग है वो 44% है और वेस्टिंग जो है वो तकरीबन 15% है, जैसे कि नेशनल न्यूट्रिशन सर्वे 2011 का जो डेटा हमें बताता है। इसके अलावा हिडन हंगर है, लोगों को पता नहीं है कि उन्होंने खाना क्या है, जिसको हम कहते हैं कि ज़रूरी अज्जा, जिसमें जो है ना वो ट्रेस एलिमेंट्स कैल्शियम पोटाशियम और उसके अलावा वाइटामिन एंड मिनरल जिन्हें कहते हैं, वो माइक्रो एलिमेंट जो रिक्वायर्ड होते हैं बॉडी के प्रॉपर ग्रोथ और प्रॉपर सस्टेनेबिलिटी के लिए, उन लोग उनको जो है ना वो सही तरह से टेकअप नहीं कर पाते। ये कुछ ऐसे मसाइल हैं जिसकी वजह से लोग वन वे और द अदर वे वो फूड सिक्योरिटी से जो है ना वो महरूम रहते हैं। तो इसमें ऐसी जगह पे आके हमें जरूरत है कि कुछ गवर्नमेंट पॉलिसीज ऐसी बने, जैसे कि सिंध का इलाका है
जी,
बलोचिस्तान का इलाका है,
तो
माल न्यूट्रिशन के रेट ज्यादा।
जी जी, डॉक्टर ताहिर साहब हम आपसे अब इस बात पर भी आगे बढ़ेंगे कि क्या कुछ होना चाहिए, लेकिन पहले हम उनके असबाब पर गौर कर लें कि आखिर गजाइत की किल्लत क्यों है, आखिर खुराक लोगों तक क्यों नहीं पहुंच रही। आपने कुछ पॉइंट्स दिए कि एक तो गुर्बत है, एक एजुकेशन की कमी है, लोगों को पता ही नहीं है, लेकिन इसके बावजूद इस वक्त जो मैं पॉइंट उठाना चाहूँगी वो ये कि बावजूद इसके कि लोगों को लोगों की इतनी इस्तात है कि वो खुराक हासिल कर सकें, लेकिन इसके बावजूद भी जो ग़िज़ा उनको मिलती है वो मयारी नहीं होती, वो मिलावट वाली होती है। पाकिस्तान में खास तौर पर ये बहुत बड़ा मसला है कि
मैं इसको इस तरह से जो है ना वो फूड सिक्योरिटी के बाद इसको बाइफरकेट करूंगा फूड सेफ्टी में, एंड देन अल्टीमेटली न्यूट्रिशन। जो फूड सेफ्टी है वो जो है ना मियार के मुताबिक अगर ना हो तो फूड अनसेफ्टी होती है ना। वो फूड सेफ्टी में तो हम ये कहते हैं कि जी हर बंदे को गजाइत से भरपूर खुराक, महफूज खुराक मिलनी चाहिए जो कि किसी भी जरासीम से पाक और किसी भी डिजीज के जो है ना वो बायस ना बन सके।
जी जी,
उसमें वो फूड सेफ्टी के हवाले से अब पाकिस्तान के जो ट्रेडिशनल सिस्टम थे पहले, वहां पे तो उन दौर में, पुराने दौर में तो जो है ना लोगों का बिल्कुल भी कंसेप्ट नहीं था, लेकिन आज के दौर में ये एजुकेशनल इंस्टीट्यूट में, जिसमें हमारा इंस्टीट्यूट नेशनल इंस्टीट्यूट जो है ना वो नंबर वन है, जिन्होंने 2000 में ये पॉइंट्स उठाए फूड सेफ्टी और अथॉरिटी के एस्टेब्लिशमेंट के,
ठीक,
और अल्हम्दुलिल्लाह उसके सिलसिले में तसलसल में जो है ना वो 2011 में जाके जो है ना ये पंजाब फूड अथॉरिटी का पूरा क्याम हुआ और उसके स्टैंडर्ड वगैरह। लेकिन आज आप अगर देखें चंद सालों में पंजाब फूड अथॉरिटी जो कि सबसे पहले लीड ले चुकी है पाकिस्तान में सेफ फूड प्रोवाइड करने के लिए, आज आपको हर शहर में नजर आएगी, वहां पे जाके वो लोग चेक भी करते हैं फूड को, उसके
डॉक्टर साहब ये
हम
बिल्कुल आपने सही कहा, हम इस पर भी आएंगे। हमारे साथ अभी कुछ देर के बाद मौजूद होंगे कैप्टन रिटायर्ड उस्मान यूनुस भी, जो पंजाब फूड बल्कि हमारे साथ मौजूद है कैप्टन रिटायर्ड उस्मान यूनुस साहब, पंजाब फूड अथॉरिटी के डायरेक्टर जनरल हैं, वो भी हमारे साथ मौजूद हैं। तो चलिए पहले उनको गुफ्तगू में शामिल कर लेते हैं और उनसे पूछते हैं कि पाकिस्तान में फूड की जो पॉलिसी है सेफ फूड सेफ्टी की वो क्या है और उस पर अमल दरामद की क्या सूरत हाल है। जी अस्सलाम वालेकुम डॉक्टर उस्मान यूनुस साहब।
जी वालेकुम सलाम जी, बहुत बहुत शुक्रिया जी, आपने एक बहुत इम्पोर्टेंट सब्जेक्ट के ऊपर तमाम जो स्टेक होल्डर्स हैं उनको आज इकट्ठा किया है। उसकी मुनासिबत भी है वर्ल्ड फूड डे के हवाले से, और मेरा ख्याल है कि पंजाब फूड अथॉरिटी आज पंजाब में अल्हम्दुलिल्लाह एक ऐसा काम कर रही है जो अनप्रेसिडेंटेड है, और इसका डेफिनेटली क्रेडिट जो है वो हमारे उन तालीमी इदारों को जाता है जिनके प्रेशर में या जिनकी कहने पर या जिनके वजह से या जिनके जोर लगाने से हुकूमत ने ये इदारा कायम किया।
तो क्या पहले आप
यूनुस
साहब आप पहले सबसे पहले बताइए कि फूड सेफ्टी की पॉलिसी क्या बन चुकी है पाकिस्तान में इस वक्त मौजूद है, और अगर वो है तो उसमें क्या जाब्ते हैं उसके, और उन जाब्तों पर किस हद तक अमल हो रहा है।
जी मैं एक्चुअली यही आपको चाह रहा था कि मैं ब्रीफ कर दूं। देखिए जी, सबसे पहले तो मैं आपको ये बताना चाहूंगा कि पंजाब फूड अथॉरिटी का जब क्याम सन 2011 में आया तो उससे पहले 1960 के हमारे प्योर फूड रूल्स हुआ करते थे जिनके मुताबिक जो है वो मुख्तलिफ जो खाने पीने की अशिया है उनको उनके स्टैंडर्ड्स का तायुन करके उनको रेगुलेट किया जाता था और वो इतना ज्यादा पॉपुलर निज़ाम नहीं था जिसकी वजह से ये महसूस किया गया कि एक इंडिपेंडेंट इदारा तश्कील दिया जाए जिसमें एक साइंटिफिक पैनल कंसीव किया गया जिसमें तमाम जो हमारे एकेडमिया है जिसमें तमाम जो साइंटिस्ट हैं हमारे जो स्टेक होल्डर्स हैं मुख्तलिफ बिजनेस से ताल्लुक रखने वाले लोग हैं हमारे जो रिसर्च से एसोसिएटेड लोग हैं हमारी जो यूनिवर्सिटीज़ हैं जो कि इस फील्ड में काम कर रही हैं और हमारा जो प्रोड्यूस कर रही हैं हमारे फूड टेक्नोलॉजिस्ट मार्केट में उन पे मुश्तमिल एक साइंटिफिक पैनल जो है वो कंसीव हुआ उस कानून के अंदर जिस साइंटिफिक पैनल ने मुख्तलिफ रेगुलेशंस बनाने थे या स्टैंडर्ड्स का तायुन करना था मुख्तलिफ फूड कमोडिटीज़ के लिए तो उसके नतीजे में एक कॉम्प्रिहेंसिव स्टैंडर्ड्स का सेट तैयार हुआ जो कि हम दो दफ़ा रिवाइज कर चुके हैं। इस साइंटिफिक पैनल के अंदर हमारे पास 30 से ज़ायद PhDs मौजूद हैं और वो हमें मुख्तलिफ फूड कमोडिटीज़ के ऊपर गाइड करते हैं। इस वक्त 16 डिफरेंट कैटेगरीज के फूड्स को ना सिर्फ हम आइडेंटिफाई कर चुके हैं बल्कि उनके स्टैंडर्ड्स को अपने साइंटिफिक पैनल के जो हमारे एक्सपर्ट्स हैं उनकी मदद से उनको नोटिफाई करके उनको ये तो पहला पार्ट हो गया कि हमने उसका प्रोसेस आइडेंटिफाई कैसे किया यानी सबसे पहले हमारे साइंटिफिक पैनल ने इनके स्टैंडर्ड्स का तायुन किया। उसका सेकंड पार्ट है उसकी इम्प्लीमेंटेशन। इंटरेस्टिंगली लॉज तो शायद इससे पहले भी मौजूद थे लेकिन उनकी इम्प्लीमेंटेशन इतनी शायद रोबस्ट तरीके से नहीं होती थी। मेरा ये ख्याल है कि जो बाकी प्रोग्राम में मेहमान हैं आप उनसे भी ये बात जरूर पूछिएगा। पंजाब फूड अथॉरिटी का हॉलमार्क ये है कि पंजाब फूड अथॉरिटी ने उन रेगुलेशंस के ऊपर अमल दरामद करवाया यानी कि जैसे कंसीव किया हमारे साइंटिफिक पैनल ने उस तरह से उसकी इम्प्लीमेंटेशन मुमकिन बनाई गई। पहली दफा पंजाब में ये देखने में आया कि फूड स्टैंडर्ड को अक्रॉस द बोर्ड इम्प्लीमेंटेशन मिली खा वो छोटा बिजनेसमैन था शायद खा वो बड़ा था खा वो मल्टीनेशनल कंपनी थी हमारे जो स्टैंडर्ड्स थे वो सबके लिए बराबर थे और हमारे कवानीन जो है वो सबके ऊपर अभी भी बराबर इम्प्लीमेंट होते हैं। हम अपने तमाम स्टैंडर्ड्स को अक्रॉस द बोर्ड इम्प्लीमेंट करते हैं और आज पंजाब के हर जिले के अंदर पंजाब फूड अथॉरिटी जो है वो आपको काम करती हुई नजर आ रही है। अगर आप छोटे बिजनेसेस की बात करें तो छोटे बिजनेसेस को भी रेगुलेट कर रहे हैं बड़े बिजनेसेस की बात करें तो उनको भी रेगुलेट कर रहे हैं। जितनी भी फूड कैटेगरीज हैं जो पैकेज्ड फूड है उसकी सालाना इंस्पेक्शन का शेड्यूल है जो अनपैकेज्ड है उसको हम रूटीन में इंस्पेक्ट भी करते हैं और जहां कहीं सेफ्टी के ऊपर किसी किस्म का कोई वायलेशन मिले तो जब तक करेक्टिव मेजर ना लिए जाए तब तक उन फूड्स को दोबारा मार्केट में नहीं आने दिया जाता और अगर किसी जगह पर कोई कमोडिटी जो है वो सेफ्टी के टेस्ट को फेल करती है तो उसको फौरी तौर पर मार्केट से न सिर्फ रिमूव किया जाता है बल्कि जो फूड बिजनेस है उसको इमरजेंसी प्रोहिबिशन ऑर्डर के तहत बंद करके वो करेक्टिव मेजर्स लेने के बाद उस फूड को दोबारा प्रोड्यूस करने की इजाजत दी जाती है। इसलिए हम आपको बेतहाशा मिसालें दे सकते हैं जिसमें हमने पानी की जो सैंपलिंग है वो मुमकिन बनाई है। साल में 4 दफा हम तमाम फिल्ट्रेशन प्लांट्स को चेक करते हैं डेयरी इंडस्ट्री को हम साल में 4 दफा चेक करते हैं मुख्तलिफ जो मसाला जात है उनको हम चेक करते हैं। मैं आपको एक और बड़ी मजे की बात बताऊंगा कि पंजाब फूड अथॉरिटी ने राजस्थान में बल्कि इस पूरे के पूरे खत्ते में पहली दफा मसाला जात को पैक करवाया यानी कि जो खुले मसाले होते थे यहाँ पर मसाले खुले बिका करते थे उन मसालों को एक रेगुलेशन के तहत हमने पैकेज किया और उसको पैकेज करने से सबसे पहले हमें ये फायदा हुआ कि हमने उसकी हाइजीन को इंश्योर किया दूसरे नंबर पे हमने उसकी ट्रेसेबिलिटी क्रिएट की तीसरे नंबर पे हमने उसकी एडल्ट्रेशन को भी कंट्रोल किया बिकॉज जब ट्रेसेबिलिटी नहीं होती थी तो इस बात का पता लगाना बिल्कुल तकरीबन नामुमकिन होता था कि उसमें एडल्ट्रेशन कौन कर रहा है। आमतौर पर मसालों में रंग की और मुख्तलिफ किस्म की एडल्ट्रेट्स डाले जाते थे मसालों की तादाद को बढ़ाने के लिए और उसमें केमिकल ग्रेड कलर भी लाया जाता था उसको डिफरेंट टेक्सचर देने के लिए या डिफरेंट रंग देने के लिए। तो जब हमने उनको पैकेज करवाया तो ना सिर्फ हमने उसको सेफ किया फ्रॉम हाइजीनिक पॉइंट ऑफ व्यू बट हमने उसको सेफ्टी के पॉइंट ऑफ व्यू से भी सेफ किया और साथ साथ हमने उसकी ट्रेसेबिलिटी क्रिएट की ताकि वो कहाँ बन रहा है किन कंडीशन में बन रहा है कब बनाया गया है कब उसने एक्सपायर होना है ये मुमकिन हो। ये बहुत चैलेंजिंग काम था हमारे लिए क्योंकि पाकिस्तान में पंजाब में बिलखसूस इस रीजन के अंदर मसालों को हाथ से चेक करके खरीदने का रवाज था इस रिवाज को तोड़ा और लोगों को एजुकेट किया और जो फूड बिजनेसेस थे उनको भी कन्विंस किया कि उन्होंने ये काम करना है. साइंटिफिक पैनल को ये क्रेडिट जाता है कि उन्होंने ना सिर्फ इस बात को आइडेंटिफाई किया कि ये जो खुले मसाले हैं ये हमारे लिए बहुत बीमारियों का बाइस बन रहे हैं, खासतौर पर मैदे की बीमारियों का बाइस बन रहे हैं, और ना सिर्फ इस बात को प्रॉब्लम को आइडेंटिफाई किया बल्कि उस प्रॉब्लम को इम्प्लीमेंट करने के लिए भी काम कर रहे हैं. इसके साथ साथ जो हमारे पाइपलाइन में मजीद काम होने वाले हैं उसमें जो बहुत बड़ा काम हमारे जिम्मे है वो खुले दूध की तरसील को रेगुलेट करना है, जिसके लिए हमने मिनिमम पास्टराइजेशन का कानून बनाया हुआ है, जिसके लिए हमारा इरादा यह है कि हम सन 2022 में खुले दूध की तरसील जो है उसको भी रेगुलेट करेंगे, और उसको भी मुमकिन सिर्फ ये तभी मुमकिन होगा जब उस दूध को किसी जो है वो पैकेजिंग के तहत जो है वो बेचा जा सकेगा और पास्टराइज करके बेचा जाएगा. क्योंकि दूध अब एक ऐसा चैलेंज है हमारा जिसमें कि देखा यह गया है कि दूध की जो इस वक्त जो मौजूदा कंडीशन है खुली शक्ल में जब वो जाता है तो ना सिर्फ उसमें एडल्ट्रेशन होती है, वो अनसेफ भी होता है और उसमें बहुत किस्म
तो के एडल्ट्रेशन जो है. बिल्कुल, दूध के साथ साथ आपने कहा कि पानी की फिल्ट्रेशन जो प्लांट्स हैं उनको भी आप चेक करते हैं, और ऐसा मालूम हो रहा है कि पाकिस्तान में खासतौर पर पंजाब में तो बहुत ही सूरत हाल ठीक ठाक हो चुकी है, और इंशाल्लाह अगर आप ऐसे ही काम करते रहे तो ज़रूर होगा. मोहम्मद उस्मान यूनुस साहब, आप हमारे साथ रहिए. हमने आपको इसलिए प्रोग्राम में पहले शामिल कर लिया कि आपको शायद ज़्यादा देर आप हमारे प्रोग्राम में ना बैठ सकें, वरना हमने पहले तो बात करनी थी कि वजूहात क्या हैं, ऐसा क्यों है कि लोगों की सेहतें ख़राब हो रही हैं, मयारी खुराक क्यों नहीं मिल रही. तो इस सिलसिले में अगर आप हमारे साथ थोड़ी देर और बैठें तो हमारे जो मेहमान हैं वो भी मुमकिन है आपसे कोई सवाल करें, और हो सकता है कि आप उनके जो जवाब दें वो हमारे आम सुनने वालों के लिए फ़ायदेमंद साबित हों. गुफ्तगू में इस वक्त हम शामिल करेंगे एरिड यूनिवर्सिटी रावलपिंडी के फूड साइंस एंड न्यूट्रिशन के प्रोफेसर हैं डॉक्टर अनवार मलिक. अस्सलाम वालेकुम डॉक्टर अनवार मलिक साहब. तो पहले हमने हल बता दिए यूनुस साहब ने, लेकिन हम अपने सुनने वालों को ये ज़रूर बताना चाहेंगे और आपके थ्रू बताना चाहेंगे कि जब गैर मयारी और खालिस ग़िज़ा नहीं मिलती और मिलावट वाली खुराक मिलती है तो लोगों की सेहतों पर, ख़ासतौर पर बच्चों और ख़वातीन की सेहत पर क्या असरात मुरतब हो रहे हैं इस वक्त पाकिस्तान में, और ये मसला कितना संगीन बन चुका है.
जी बहुत शुक्रिया आपने मुझे चांस दिया. सबसे पहले मैं कैप्टन उस्मान साहब का शुक्रिया अदा करता हूँ और उन्हें सैल्यूट करता हूँ कि जितनी मेहनत और लगन से ये फूड सेफ्टी को इंश्योर कर रहे हैं और पाकिस्तान को इन्होंने एक रोल मॉडल बना दिया है. मैं खुद इनके फूड अथॉरिटी साइंटिफिक पैनल का मेम्बर हूँ और मुझे अंदाजा है कि कितनी केयर और कितनी कोशिश से ये स्टैंडर्ड बनवा रहे हैं हम लोगों से और किस तरह उनको इम्प्लीमेंट करवा रहे हैं. यहाँ तक बात है बीमारियों की और मिलावट से जो ये अपना जो असरात मुरतब हो रहे हैं, इसमें सबसे पहली बात दूध की, मैं अभी कैप्टन सुमान साहब की बात को आगे बढ़ाऊंगा, तो दूध में जो मिलावट हो रही थी उसका वाहिद हल यही था कि उसको आप पास्चराइजेशन की तरफ ले जाएं. उससे मेरे एक दो आर्टिकल भी आ चुके हैं और दूध में मोर देन 17 से ज्यादा जो है मिलावट शुदा चीजें आती हैं और अपना जो ऐसे आते हैं कि जो दूध ज्यादा देने वाली जो ड्रग्स हैं, जो हारमोन्स हैं वो आते हैं और उसमें हमारे जो बच्चियां हैं उनको प्रॉब्लम, हारमोनल इश्यूज पैदा हो रहे हैं उनके लिए, लिवर प्रॉब्लम आ रहे हैं, किडनी प्रॉब्लम आ रहे हैं. तो ये एक तो दूध की वजह. इसके बाद आप आ जाए कि जो मसाला जात और जो ये ऑयल जो ओवर इसकी जो फ्राई होती है, मैक्सिमम हमने जो एक्सपेरिमेंट्स किए हैं 27 फ्राइंग तक जो कैनोला ऑयल है उसको हम फ्राई कर सकते हैं 27 फ्राइंग. लेकिन यहाँ पे देखा जाएगा कि बहुत ज्यादा फ्राइड ऑयल और इसमें जो कलर कंपाउंड होते थे वो कार्सिनोजेनिक इन नेचर वो बन जाते थे और लोगों को जो है बीमारियाँ. और आपने देखा होगा कि पाकिस्तान में ये फूड अथॉरिटी जब से एक्टिव हुई है वो उसके बाद ये जो रेशो है इन बीमारियों की कम होती जा रही है. ये हार्मोन से रिलेटेड जो बीमारियां इनकी कम है और ये मैं क्रेडिट दूंगा पंजाब फूड अथॉरिटी को और इसको रोल मॉडल बनाते हैं कि हमारे सूबे. یہی اسٹینڈرڈ فالو کر رہے ہیں جو ہم لوگ بنا رہے ہیں اور ان کو اپ ڈیٹ کر رہے ہیں. اس کے بعد آ جاتے ہیں باقی جو پانی ہے ملاوٹ شدہ اور اس سے کئی بیماریاں آ رہی ہیں اور وہ بچوں سے لے کر بوڑھوں تک جو چائے کے اندر ملاوٹ آ رہی ہے, جو مسالہ جات کے اندر ملاوٹ آ رہی تھی وہ ایک بہت بڑی اسٹوری ہے فل اتھارٹی کی, کہ انہوں نے اس کو پیکنگ میں لا کر ملاوٹ کا جو ہے وہ اپنا جو چانس ہے وہی ختم کر دیا. پہلے یہ ہوتا تھا کہ ہمیں,
لیکن بہت شکریہ ڈاکٹر انور. ڈاکٹر انور ہم چاہ رہے ہیں کہ ہم یہ بتائیں کہ کیا اثرات کیا ہوتے ہیں. وہ تو انہوں نے بتا دیا کہ وہ یہ کچھ اقدامات کر رہے ہیں اور یہ اقدامات ظاہر ابھی شروع ہوئے ہیں اور پورے پاکستان میں تو ابھی بہت کچھ کرنا ابھی باقی ہے. تو پیشتر اس کے کہ ہم ان کے ان کارکردگی کو ہائی لائٹ کریں, ہم لوگوں کو یہ ضرور بتائیں کہ وہ کیا کریں اور کیا نہ کریں کہ ان کی جو صحت ہے اور ان کی صحت پر کیا اثرات مرتب ہو سکتے ہیں اگر وہ احتیاط نہ کریں اور وہ کچھ کھائیں جو کھانا چاہیے اور وہ کچھ نہ کھائیں جو انہیں نہیں کھانا چاہیے. ہمارے ساتھ اس وقت موجود ہیں جی ہمارے ساتھ, اگر آپ ہم مجھے اجازت دیں, اگر آپ مجھے اجازت دیں جی بولیے. میں چاہ رہی تھی کہ آپ نے کچھ روشنی تو ڈال دی, لیکن ہمارے ساتھ اس وقت خواجہ فرید یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی رحیم یار خان کے فوڈ سائنس اینڈ نیوٹریشن ڈپارٹمنٹ کے سربراہ ڈاکٹر محمد فرحان جہانگیر چغتائی بھی موجود ہیں. ان کو بھی پروگرام میں شامل کر لیں اور ان سے پوچھتے ہیں کہ ہمارے جو کھانے پینے کی جو غلط عادات ہیں ان کا کیا رول ہے غذائیت کی کمی کے فیکٹر کو بڑھانے میں. السلام علیکم ڈاکٹر محمد فرحان جہانگیر چغتائی صاحب.
جی وعلیکم السلام. جیسے میں تو بہت شکریہ آپ کا اور ویسے امریکہ کے, انہوں نے ایک پنجاب کی بہت ریموٹ ایریا رحیم یار خان سے خواجہ فرید یونیورسٹی آف انجینئرنگ انفارمیشن ٹیکنالوجی کی طرف سے ہمیں اپنا ڈسکشن کا حصہ بنایا. اور میں اس بارے میں کہنا چاہوں گا کہ جی ہمارے جو ریسپیکٹیبل پینل ہیں جو ڈسکشنس کر رہے ہیں ان کی بہت اچھی آرا آئی ہیں, اس میں فوڈ اتھارٹی کا بہت اچھا رول چل رہا ہے. اور جو جہاں تک سوال ہے غذا کھانے پینے کی عادات کا ہماری غذائیت کی کمی کے اوپر, اس میں یہ کہنا چاہوں گا کہ جی ہمارے آج کل جو ہے آرگنائزیشن کی وجہ سے ڈائٹ ایکسکلوسیو ڈائٹس کی جو ہے وہ ایک روایت قائم ہوتی جا رہی ہے. ہمارے یہاں پر جو ہے اب لوگ جو ہیں وہ ایک اسپیسیفک ڈائٹ پورشن وہ یوز کرنا شروع کر دیا انہوں نے, جس کی وجہ سے انہیں جو ریکوائرڈ اماؤنٹ آف نیوٹریئنٹس ہیں وہ نہیں مل رہے. اب فار ایگزامپل کسی کو اگر پروٹین رچ ڈائٹس کو لے رہے ہیں تو باقی جو پروٹین کے جو ہمارے ڈائٹ کے کمپوننٹس ہیں جس میں کاربوہائیڈریٹس ہیں, فیٹس ہیں, منرلس ہیں, وہ رول آؤٹ ہو جاتے ہیں, ان کو پراپر اماؤنٹ نہیں مل رہی ہوتی. اسی طرح سے ہمارے جو ہول ویٹ فلور کا جو ایک سینہ پسینہ اور ہمیں روایتی طور پر بھی ایک خوراک مل کے آ رہی تھی, لیکن اب لوگ ہول ویٹ فلور سے وائٹ فلور کی طرف شفٹ ہو رہے ہیں جو الٹیمیٹلی ان کو بہت ساری بیماریوں کا وجہ بن رہی ہے. اسی طرح سے ہمارے جو فیمیلز ہیں جو بچیاں ہیں ان میں بہت سارے جو ہارمونل ایشوز ہیں وہ ڈائٹ کے اندر ان کی پراپر غذائیت ان کو نہ ملنے کی وجہ سے ایشوز کریٹ ہو رہے ہیں, جس کی وجہ سے ان کی کچھ بہت سارے لوگوں کی ہائٹ ڈسٹرب ہو جاتی ہے, کچھ اوور ویٹ ہو جاتے ہیں. اگر یہی سچویشن جو ہے ہم بڑوں میں دیکھیں تو لوگ اوبیسٹی کی طرف جا رہے ہیں, لوگ ہائپر ٹینشن کی طرف جا رہے ہیں, الٹیمیٹلی جو کارڈیوسکولر ڈیزیز کی طرف جا رہی ہے. تو یہ کچھ ایسے عوامل ہیں جن کی وجہ سے جو ہے ہمارے یہاں پر ڈائٹ کے بہت پرابلمز آ رہے ہیں, غذائیت جو ہے پراپر نہیں مل رہی لوگوں کو. اس کے ساتھ ساتھ اگر آپ دیکھیں تو ہمارے جو ایک بڑی روایتی طور پر ہے کوئی خوشی ہو تو وہاں پر آپ مٹھائیوں سے لوگوں کو جو ہے نا ان کو خوش کریں گے. اب وہ اتنی زیادہ کیلوریز رچ ہوتی ہے کہ وہ روٹین کے طور پر اگر آپ دیکھیں تو ہمارے پرابلمس کریٹ کرتی ہے, کیلوریز انٹیک بہت زیادہ ہو جاتی ہے. تو اب سیڈنٹری لائف اسٹائل جو پریویل کر رہا ہے اس کی وجہ سے یہاں پر لوگ اس کو برن آؤٹ نہیں کر پاتے سیکھتے, جس کی وجہ سے لوگ اوبیسٹی اوور ویٹ کی طرف جا رہے ہیں جو الٹیمیٹلی بہت ساری مزید بیماریوں کو جنم دیتی ہے. تو اس کے حساب سے ضروری یہ ہے کہ آپ ہم ڈائٹ اور ہمارا جو پورشن سائز ہے ہمارے پلیٹ کا اس میں ہر طرح کی فوڈ سبزی ہو, اس میں فروٹس بھی ہوں, اس میں کچھ ویجیٹیبل کا پورشن بھی ہو, اس میں پلسز کا بھی ہو, اس میں کاربوہائیڈریٹس کا بھی ہو, پانی کی ایک جو ضروری جو ریکوائرڈ اماؤنٹ ہے وہ انہیں سرو کی جائے. تو اس سے ایک تو کھانا ہمارا ہر طرح کی خوراک جو ہے وہ ان کی ڈائٹ کا حصہ بن جائے گی اور ڈائٹ ایکسکلوسیو نہیں ہوں گے. اب ایک نیا ٹرینڈ یہ آ رہا ہے کہ کسٹمائز ڈائٹس کا, تو کسٹمائز ڈائٹس ہیں جو پیشنٹس ہیں ان کی اوور آل جو باڈی ریکوائرمنٹس ہیں اس کے مطابق لوگ بنا کے دیتے ہیں. لوگ جو خود سیلف پرسکرپشن کے طور پر چیزوں کو یوز کرنا شروع کر دیتے ہیں تو الٹیمیٹلی ہوتا یہ ہے کہ وہ ایکسکلوسیو ڈائٹ کی طرف آہستہ آہستہ جانا شروع کر دیتے ہیں اور کچھ عرصے بعد وہی چیزیں ان کو کی خوراک
تو پھر کیا ہونا چاہیے؟ نہیں تو اب یہ لوگوں میں صحیح خوراک کھانے کی اویئرنیس کو کیسے پیدا کیا جائے؟ کون پیدا کرے گا لوگوں کو اگر نہیں پتا تو انہیں کون گائیڈ کرے گا؟
جی بالکل، اس میں میں اس میں آپ کو بتاتا چلوں کہ پاکستان میں خاص طور پر، ویسے تو پوری دنیا میں یہ ایکٹیویٹی سیلیبریٹ کی جاتی ہے ورلڈ فوڈ ڈے کے حساب سے کل ہوئی، اور پورے پاکستان میں تمام اداروں میں جو اکیڈیمیا کی ہیں یونیورسٹی لیول پر جہاں جہاں فوڈ سائنس اینڈ ٹیکنالوجی اور ہیومن نیوٹریشن،
لیکن کیا ایک دن کافی ہے؟ کیا صرف ایک ہی دن کافی ہے؟ کیا ایک ہی دن ہمیں یہ کرنا چاہیے؟ یہ تو ایک
جی جی بالکل صحیح کہہ رہی ہیں آپ، ایک دن سے بالکل کام نہیں چلے گا، لیکن یہ قطرہ قطرہ سے سمندر بنتا، آہستہ آہستہ اس میں اویئرنیس پروگرامس کیے جاتے ہیں، لوگوں کو ٹریننگ سیشن دیے جاتے ہیں، انہیں بلایا جاتا ہے، ان سے الیکٹرانک میڈیا کے تھرو، پرنٹ میڈیا کے تھرو انہیں بروشرز دیے جاتے ہیں، بچوں کو جو بہت بڑی جو ہمارے فلیگ بیئر اور ٹارچ بیئر جو اسٹوڈنٹس ہیں وہ ایک اس کو آگے لے کے چل رہے ہیں. پہلے تو یہ ٹاپک کنسیڈر ہی نہیں ہوتا تھا فار ڈسکشن، اب یہ آہستہ آہستہ ایک مین اسٹریم کے اوپر آ گیا جس کی وجہ سے لوگوں میں اویئرنیس آ رہی ہے اور لوگ اب اسی طرف واپس آ رہے ہیں. اسی طرح سے ریما خان نے ہم نے کل ایک پروگرام کیا تھا ورلڈ فوڈ ڈے کی مناسبت سے، ایک سیمینار تھا، واک تھی، اور ہم نے ایک پروگرام لانچ کیا جس کو ہم نے نام دیا ہے منو سلوا کا. منو سلوا الہامی کیونکہ کانسیپٹ ہے، اس میں ہم نے انہیں کانسیپٹ یہ دیا کہ جو آپ کے ہوٹلز میں اور جو آپ کے گھروں میں جو لیفٹ اوور فوڈ ہے اسے ضائع مت کیجیے، اس خوراک کو آپ کسی ایسے انپریویج تک دے دیں جن کے پاس وہ میسر نہیں ہے. ہمارا وہ تھوڑا سا کھانا کسی کے لیے بہت زیادہ ہو سکتا ہے، تو اس میں اگر ہم ہر کوئی اپنی سوشل ریسپانسبلٹی کو کنسیڈر کرتے ہوئے اپنا پارٹ پلے کریں، اس کو ایک اونرشپ دے، تو یقیناً ہم ایک خوراک کی کمی کو ایکول ڈسٹریبیوشن کے تھرو پورا کر سکتے ہیں.
بہت شکریہ آپ کا ڈاکٹر محمد فرحان جہانگیر چغتائی. آپ ہمارے ساتھ رہیے، ایک بریک کا وقت ہو گیا، تو ایک بریک کے بعد ہم گفتگو کو آگے بڑھاتے ہیں.
جی ضرور.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتا ہے www.urduvoa.com.
جی وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل ہم گفتگو کر رہے ہیں پاکستان میں غذائیت کی قلت، پاکستان میں غذا کی سیفٹی اور اس کے اثرات اور ان سے نمٹنے کے کیا طریقے ہیں. اس کے لیے ہم نے غذائیت کے ماہرین کا ایک پینل آج کے پروگرام میں ہم نے مدعو کیا ہوا ہے. گفتگو کو ایک بار پھر آگے بڑھاتے ہوئے ہم پروفیسر ڈاکٹر طاہر ظہور کو پروگرام میں شامل کرتے ہیں، جو اس وقت ورلڈ فوڈ پروگرام اسلام آباد کے ساتھ خوراک کے تحفظ سے متعلق ایک پروگرام سے بھی وابستہ ہیں. تو ڈاکٹر طاہر ظہور صاحب، کچھ بتائیے کہ عالمی ادارہ خوراک جو ہے پاکستان میں غذائیت کی قلت کو دور کرنے کے لیے کیا پروجیکٹس پاکستان کے ساتھ مل کے چلا رہا ہے یا انفرادی طور پر چلا رہا ہے، اور اب تک جو کچھ وہ کر چکا ہے اس کے کیا اثرات سامنے آئے ہیں؟ جی ڈاکٹر طاہر ظہور صاحب.
جی اس میں اگر آپ مجھے اس سوال سے پہلے اجازت دیں تو تھوڑا سا فوڈ سیفٹی کے اوپر میں ایک بات کرنی چاہوں گا.
جی جی.
کہ جو فوڈ ان سیفٹی، آپ کو پتا ہے شاید کہ اس میں نا دو طریقے سے جو ہے نا فوڈ ان سیف ہوتی ہے، ایک تو ہے ٹاکسیسٹی پروڈکشن اس میں ہو جاتی ہے فوڈ میں، دوسرا ہے فوڈ بورن ڈیزیزز پیدا ہوتی ہیں. ایک ہے ان کی کمپوزیشن یا انگریڈینٹس جو ہے نا اگر اسٹینڈرڈ کے یا فوڈ گریڈ نہ ڈالے جائیں تو اس سے ٹاکسیسٹی بنتی ہے، دیٹ کین نو کاز ایون کارسینوجینک پرابلمس. ٹھیک ہے، جس میں آپ دیکھ لیں مٹھائیوں کی بات ڈاکٹر فرحان نے کی، اس میں جو ہے نا وہ کینسر کازنگ وہ فوڈ گریڈ اگر نہیں ہے تو وہ اس میں پرابلمز آتی ہیں، جو کہ اس وقت بہت انسیڈنٹ چل رہا ہے پاکستان میں. یہ بھی ریلیٹڈ فوڈ بورن ڈیزیزز، یہ جب تک ان کی صفائی ستھرائی اور ہائیجینک اینڈ سینیٹری کنڈیشنز ٹھیک نہیں ہوں گی اس سے بھی آئے گا، بیکاز آف سیورل پیتھوجینک مائکرو آرگنیزم. اسی ریفرنس سے میں نے ایک ہائر ایجوکیشن کمیشن سے ہم نے ایک پروجیکٹ، میں اپریشیٹ کرتا ہوں پنجاب فوڈ اتھارٹی کو، ان کے یہ میرے ٹیم ممبر ہیں اس میں، اور ہم نے یہ پورے پنجاب میں جو ہے نا ڈفرینٹ سٹیز میں سیمپل ریڈی ٹو ایٹ کلیکٹ کیے. لیکن چونکہ یہ کام اتنا بڑا ہے کہ اس میں کوئی ڈاؤٹ نہیں ہے، ایبسولوٹلی جو پنجاب فوڈ اتھارٹی اپنا رول بہت اعلیٰ طریقے سے پرفارم کر رہے ہیں، لیکن اس کے ساتھ ساتھ یہ ہے کولیبریٹو ورک، اس میں عوام کو اور تمام اسٹیک ہولڈرس کو جو ہے نا یکجا ہو کے چلنا پڑے گا. اور اس میں میں سمجھتا ہوں کہ گورنمنٹ کو میں اسی آواز کے تھرو ریکویسٹ کروں گا کہ جتنی زیادہ سے زیادہ میڈیا کمپین ہو سکے اس میں کرنی چاہیے. آلریڈی ہمیں نظر آتا ہے جس شہر میں جاتے ہیں فوڈ سیفٹی والوں کا جو ہے نا وہ امپلیمنٹیشنز نظر آتی ہیں،
لیکن پچھلے اتنے سالوں سے اگر نہیں کام ہوا تو آج سے آٹھ دس سال پہلے اگر شروع ہوا تو آئی تھنک اٹ ول ٹیک سم مور ٹائم.
ڈاکٹر طاہر صاحب, ڈاکٹر طاہر صاحب, ایسا کیوں نہیں ہے کہ پاکستان میں جو نصاب کی کتابیں ہیں ان میں کیوں نہیں یہ خاص طور پر یہ شامل کیا جاتا کہ بچوں کو شروع سے ہی معلوم ہو کہ انہیں کیا غذا کھانی ہے, کون سی غذا اچھی ہے, کون سی غذا اچھی نہیں ہے؟ لیکن میں دیکھتی ہوں کہ ہمارے نصابی کتابوں میں کچھ مخصوص جب سبجیکٹ ہیں ان میں تو وہ شامل کر دیتے ہیں, لیکن یہ لازمی ہونا چاہیے بچوں کو شروع سے ہی ان کو اپنی صحت کے بارے میں بتایا جانا چاہیے. اور
اگر میرے خیال سے اگر کیپٹن عثمان صاحب ابھی موجود ہیں لائن پہ تو وہ بھی آپ کو شاید بتائیں گے کہ کچھ جو ہے نا وہ پانچویں کلاس تک جو ہے نا وہ میں بھی ان کے پینل میں شامل ہوں ایز اے سینئر سائنٹیفک پینل ممبر, اور ان کی اسٹیچری باڈی کا ممبر بھی ہوں ایز اے ڈائریکٹر جنرل آف نیشنل انسٹیٹیوٹ آف فوڈ سائنس. ایک بک ہم نے وہ تیار بھی کروائی تھی اس وقت پینل میں. تو میرے خیال سے اب یہ چیزیں جو ہے نا وہ شروع ہو چکی ہیں, یہ ایسا نہیں ہے کہ شروع نہیں ہے, یہ شروع ہو چکی ہیں, وہ زیادہ اچھے طریقے سے,
لیکن ان پر تیزی سے عمل درآمد ضروری ہے. ڈاکٹر عثمان, آپ کچھ کہنا چاہیں گے؟ آپ نے اس کتاب کو کس حد تک انٹروڈیوس کرا دیا ہے, اور کیا صرف پانچویں جماعت تک کی ضروری ہے یا باقی ہر سطح پر اس کو انٹروڈیوس کرایا جانا چاہیے؟ بلکہ باقاعدہ سیمینارز ہونے چاہیے اسکولوں میں, کالجوں میں, یونیورسٹیوں میں. آپ اس سلسلے میں کیا کچھ کرنے کا ارادہ رکھتے ہیں یا کچھ کر چکے ہیں؟
جی میں بتاتا ہوں. جی آپ کو فیصل صاحب نے بتایا بھی ہے. ایکچولی جی یہ پنجاب فوڈ اتھارٹی کے سائنٹیفک پینل کی محنت کی وجہ سے ممکن ہوا کہ پنجاب حکومت کو اپنے کریکولم کے اندر چوتھی پانچویں جماعت کے اندر نیوٹریشن اور فوڈ سیفٹی پہ چیپٹرز ایڈ کرنے پڑے. یہ بنیادی طور پر اس بات کی ریئلائزیشن تھی پنجاب میں کہ ہم نے فوڈ سیفٹی اور فوڈ نیوٹریشن کا سبق اپنے بچوں کو پڑھانا ہے, کیونکہ بچے ہمارے ٹارچ بیئرز ہیں.
ٹھیک ہے,
ہمارے پیغام کو.
تو آپ نے کتنے اسکولوں میں یہ جو چیپٹرز ہیں شروع ہو چکے ہیں؟
جی میں آپ کو اگر آپ مجھے اجازت دیں تو میں آپ کو ایک دو منٹ کے اندر تمام جو میز جو آپ بیسکلی آپ نے سوال کیے پچھلے دو تین منٹ سے آپ کر رہی ہیں کہ اویئرنیس کے حوالے سے کیا ہو رہا ہے اور لوگوں کو کیسے بتایا جا رہا ہے کیا چیز صحیح ہے اور کیا چیز غلط ہے. میں اس کے حوالے سے چاہتا ہوں آپ کو میں دو تین باتیں بتا دوں. ایک تو جی سب سے پہلی بات تو یہ ہے کہ آج الحمدللہ پاکستان کے اندر بالعموم اور پنجاب کے اندر بالخصوص ہمارے تمام یونیورسٹیز کے اندر آپ دیکھیں گے نیوٹریشن کو ایک امپورٹنٹ, نیوٹریشن کی فیکلٹی کو ایک امپورٹنٹ مقام حاصل ہے. آپ کسی بھی یونیورسٹی میں چلے جائیے, آپ کسی بھی کالج میں چلے جائیے, آپ کو 450 بچہ وہاں پہ نیوٹریشن میں گریجویشن کرتا ہوا, ماسٹرز کرتا ہوا نظر آتا ہے. یہ آج اس کو امپورٹنٹ سوسائٹی میں مل چکی ہے. جب آج سے 20 پہلے ہم پڑھ رہے تھے تو ہمیں نیوٹریشن کے بارے میں اے بی سی بھی پتہ نہیں ہوتی تھی. آج آپ جائیں تو ایک اوور آل اویئرنیس سوسائٹی میں آئی ہے, جس کا کریڈٹ ہمارے میڈیا کو جاتا ہے, جس کا کریڈٹ ہماری تمام ایجوکیشنل انسٹیٹیوٹس کو جاتا ہے جنہوں نے اس ٹاپک کو ہمارے لیے امپورٹنٹ بنایا.
ٹھیک,
اس کے ساتھ ساتھ میں آپ کو بتاؤں کہ پنجاب فوڈ اتھارٹی نے پنجاب کے اندر تمام یونیورسٹیز کے ساتھ ایم او یو سائن کیا ہوا ہے. ہم ہر مہینے کسی نہ کسی یونیورسٹی میں جا کر پروگرام کرتے ہیں, اس پروگرام کی وساطت سے ہم لوگوں کو بتاتے ہیں کہ پنجاب فوڈ اتھارٹی کیا کام کر رہی ہے اور لوگوں کو اپنا امبیسڈر بناتے ہیں. ہم نے اسکول ایجوکیشن کے ساتھ مل کے ایک ابھی جو اپنا نیا پروگرام بنایا ہے وہ یہ ہے, جس میں ہم اسکول کے بچوں کو اپنے امبیسڈرز بنائیں گے اور ان بچوں کو ہم فوڈ امبیسڈرز کا نام دیں گے, جو اپنے گلی محلوں میں جا کے نشاندہی کریں گے کہ کہاں پر پاپڑ بناتے وقت رنگ کا استعمال ہو رہا ہے یا کیمیکل گریڈ کلر کا استعمال ہو رہا ہے, کہاں پہ لوگ گدا آئل یوز کر رہے ہیں, یا کہاں پہ اینیمل فیٹ سے چربی کو پگھلا کر تیل بنایا جا رہا ہے, یا کہاں پر جو ہے وہ اوور یوز کوکنگ آئل جو ہے اس کو استعمال کیا جا رہا ہے.
تو بچے کس طرح شامل, بچے نہیں مجھے سمجھ میں نہیں آیا کہ چھوٹے چھوٹے بچے یا اسٹوڈینٹس کیسے اس کا پتہ لگائیں گے؟
آج پنجاب فوڈ اتھارٹی پورے پنجاب میں پھیل چکی ہے, ہمارا آپریٹرز ہر جگہ پر موجود ہے, ہمیں وسل بلورز کی تلاش ہے. جو دیکھیں جب کسی کو میں بتاتا ہوں کہ میں ایسے لوگوں کو پکڑ رہا ہوں تو لوگ مجھے انفارمیشن دیتے ہیں آٹومیٹکلی. آج سے پہلے لوگ سمجھتے تھے کہ ان چیزوں کو پکڑنے والا کوئی نہیں ہے, اور الحمدللہ پنجاب فوڈ اتھارٹی نے معاشرے میں وہ کانفیڈنس لوگوں کو دیا ہے کہ آپ کسی بھی قسم کی ایڈلٹریشن کی شکایت کرتے ہیں تو وہ ان نوٹس نہیں جاتی, اور
اس کی سزا کیا ہے
اور کریکٹیو میجرز لیے جاتے ہیں.
تو عثمان یونس صاحب, کیا سزا, کیا قانون میں کیا سزائیں ہیں ایسے لوگوں کی جو کہ ملاوٹ کرتے ہیں اور غیر معیاری چیزیں بیچتے ہیں؟ اور وہ کس کو ملتی ہے؟ کیا خوراک بیچنے والے کو ملتی ہے، خوراک پیدا بنانے والے کو ملتی ہے، یا خوراک کی سپلائی کرنے والوں کو ملتی ہے؟ کس کو سزا ملتی ہے؟ اور
جی میں ایک بات ہمارے قانون میں، یہ جو قانون بنا، اس قانون کے اندر یہ آئیڈینٹیفائی کیا گیا کہ انسیف کاروبار، فوڈ انسیف فوڈ کا کاروبار کرنے والا شخص کسی بھی اسٹیج پہ ہو، ہاں وہ اگانے کی اسٹیج پہ ہو، اگر وہ کھیت میں سبزی گندے پانی سے اگا رہا ہے تو وہ قصوروار ہے، خواہ وہ ٹرانسپورٹیشن کی سٹیج پہ ہو تو وہ قصوروار ہے، خواہ وہ سٹوریج کی سٹیج پہ ہو تو وہ قصوروار ہے، خواہ وہ پروسیسنگ کی سٹیج پہ ہو تو وہ قصوروار ہے، خواہ وہ بیچنے کی،
لیکن اس کو پکڑنے کے لیے کیا اقدامات آپ کر سکتے ہیں؟ اور اب تک آپ کتنے لوگوں کو پکڑ چکے ہیں اور سزا بھی دلوا چکے ہیں ابھی تک؟ جی جی،
پہلی بات تو یہ ہے کہ ہمارے تمام جو فوڈ ہیں ان کے ہم نے اسٹینڈرڈ بنائے ہوئے ہیں، ان اسٹینڈرڈ کو چیک کرنے کے لیے ہمارے پاس اکوپمنٹ موجود ہے، ہمارے پاس ایسا میکینزم موجود ہے کہ ہم ان کی پروڈکٹ کو اپنے لیبز میں لا کے ٹیسٹ کرتے ہیں اور اپنے اسٹینڈرڈس کے اگینسٹ اگر وہ ان ٹیسٹ کو کوالیفائی نہ کریں تو ان کو پروسیڈ کیا جاتا ہے ان کے خلاف، اور چھوٹے جو بزنسز ہیں ان کو 5 سال تک کی سزا ہو سکتی ہے، اور جو بڑے بزنسز ہیں جو بڑی ملاوٹ میں ملوث ہیں، جن کا نقصان زیادہ لوگوں کو ہو سکتا ہے، ان کو 10 سال تک کی سزا ہو سکتی ہے۔
تو اب تک کیا
پورے ایک سال کے اندر، جی مجھے اگر آپ کہہ لیجیے،
جی جی ارشاد،
دیکھیے جی ہمارے پاس ملٹی ٹیئر ہیں جس کے اوپر ہم لوگوں کو کریکٹ کرتے ہیں۔ سب سے پہلی جو اسٹیج ہے وہ ہم اس کو کہتے ہیں امپروومنٹ نوٹس، یعنی کہ جب ہم آپ کے پاس جاتے ہیں اور ہم دیکھتے ہیں کہ آپ کوئی فوڈ بزنس کر رہے ہیں تو ہم سب سے پہلے آپ کو ایک امپروومنٹ نوٹس دیتے ہیں، وہ بنیادی طور پر ان پوائنٹس کو کور کرتا ہے جس میں آپ کی پرسنل ہائیجین، کس ماحول کے اندر آپ کیا بزنس کر رہے ہیں،
نہیں یہ تو ہو گیا نا، یہ تو سارے بالکل آپ کا پروڈکشن نہیں۔ ڈاکٹر صاحب
اگر آپ مجھے ایک دو منٹ کے لیے یہ بات بتانے میں دیں تو آپ کے سوال کی طرف آ رہا ہوں۔
جی
ملٹی لیئرڈ اپروچ ہے ہماری، سب سے پہلے ہم امپروومنٹ نوٹس دیتے ہیں، اس کے بعد اگر کوئی کریکٹو میئر نہ لے تو پھر ہم اس کو فائن کرتے ہیں، اگر وہ بھی کریکٹو میئر نہ لے تو پھر ہم اس کو سیل کرتے ہیں، اور اگر پھر بھی وہ درست نہ ہو تو پھر ہم اس کو ایف آئی آر کر کے بند کرتے ہیں۔ سائملٹینیسلی بھی کچھ ایکشن ہو رہے ہوتے ہیں، ایسا بھی ہو سکتا ہے کہ کسی شخص کو ہم نے پہلی دفعہ ہی پکڑا اور اس کو ایف آئی آر کر دی، کیونکہ وہ پہلی دفعہ ہی ایسے اوفینس میں ملوث تھا جو انسانی جان کے لیے نقصان دہ تھا، یعنی کہ وہ ایسی ملاوٹ کر رہا تھا جس سے کسی کی جان جا سکتی۔
تو اس کے اعداد و شمار کو آپ بتائیں گے؟ میرا کہنے کا مطلب ہے
جی میں آ رہا تھا، جی اعداد و شمار ایسے ہیں جی کہ ہم نے اس پورے پچھلے ایک سال کے اندر تقریباً 650 ملین روپیز کا فائن کیا ہے مختلف فوڈ بزنسز کو، مختلف قسم کی وائلیشنز کے اندر۔ اگر آپ اریسٹ کے بارے میں بات کر رہی ہیں تو اوور 700 لوگوں کو مختلف قسم کی ایڈلٹریشن کے اندر اریسٹ کیا گیا ہے۔ اگر آپ ایف آئی آر کی بات کریں گی تو ایف آئی آر کی تعداد جو ہے وہ ہزاروں میں ہے، جن لوگوں کو ہم نے مختلف قسم کی وائلیشنز میں ایف آئی آر کر کے جو ہے ان کے خلاف مقدمات جو ہے وہ مختلف عدالتوں میں چلا رہے ہیں۔ تو اور اگر آپ سیلنگ کی بات کریں گے تو تھاؤزنڈز آف پریمسز ہیو بین سیلڈ، تھاؤزنڈز آف پریمسز ہیو بین پٹ انڈر ایمرجنسی پروہیبیشن آرڈر، کریکٹو میجرز لیے جاتے ہیں۔ اگر کوئی کھلے میں کھانا بنا رہا ہے اور وہاں پہ مکھی آ رہی ہے یا مچھر آ رہا ہے تو اس کو تب تک کے لیے بند کیا جاتا ہے جب تک وہ وہاں جالی نہ لگا لے یا اس کو کور نہ کر لے۔ اگر کسی نے واش روم جو ہے اپنے پروڈکشن ایریا میں رکھا ہوا ہے تو اس کو بند کیا جاتا ہے ٹیمپرریلی تاکہ وہ اپنا واش روم جو ہے وہ پروڈکشن ایریا سے شفٹ کرے۔ اگر کسی نے اسٹوریج زمین پہ رکھی ہوئی ہے تو اس کی اسٹوریج کو زمین کی نمی سے دور کرنے کے لیے اس کو ہوادار جگہ پر اسٹوریج کرنے کے لیے بتایا جاتا ہے۔ تو ایک کمپریہنسو سسٹم ہے جس کے تحت ہم
آپ آگے چل رہے ہیں،
اس کو امپروو کر رہے ہیں، گریجولی ان کو آگے لے کے چل رہے ہیں۔ ایسا بالکل مقصد نہیں ہے ہمارا کہ ہم فوڈ بزنس کو بند کر دیں، ہماری جو ایفرٹ ہے وہ یہ ہے کہ ہم سیفٹی پیراڈائم کے اندر رہتے ہوئے ان کو امپروو کریں، ان کی کوالٹی کو بہتر بنائیں، اور اگر آج وہ تھوڑے بہتر ہوئے ہیں تو کل وہ زیادہ بہتر ہو جائے۔ میں ایک بات اور آپ کو بتانا چاہوں گا، آج پنجاب کے اندر تمام فوڈ بزنس جو ہے وہ بیسک پیتھولوجی کے ٹیسٹ کے بعد اپنے لوگوں کو اپنے پاس امپلائی کر سکتے ہیں۔ آج یہ ممکن نہیں ہے کہ کسی شخص کو ٹائیفائڈ ہو یا وہ کسی ایسی بیماری میں ملوث ہو جو کہ وہ کسی دوسرے شخص کو پھیلا سکتا ہے کھانا پکانے کے تھرو، وہ اس کے لیے ممکن نہیں ہے کہ وہ فوڈ بزنس میں کام کرے، کیونکہ ہم نے ان کی جو پیتھولوجی کے ٹیسٹ ہیں وہ کمپلسری کیے ہوئے۔ اس کے ساتھ ساتھ فوڈ بزنس کی لیول ون کی ٹریننگ بھی کمپلسری ہے پنجاب میں، اور ہم تقریباً 25,000 سے زائد لوگوں کو لیول ون اور 15,000 سے زائد لوگوں کو لیول ٹو کی ٹریننگ کرا چکے ہیں پچھلے ایک سال میں، اور اس وقت پورے پنجاب میں تقریباً 17,000 سے زائد لوگ جو ہیں وہ فوڈ بزنس میں لیول ون اور لیول ٹو کی ٹریننگ کر کے کام کر رہے ہیں۔ یہ ایک آن گوئنگ پروسیس ہے، آپ کو پتا ہے کہ فوڈ بزنس روزانہ انکریز ہوتے ہیں، ہم روزانہ یہ ٹریننگ کا عمل جو ہے اس کو جاری رکھے ہوئے ہیں۔
साथ साथ जो हमारी मेडिकल स्क्रीनिंग है वो भी कंपलसरी है पंजाब के अंदर, वो भी हम साथ साथ करते हैं जी।
एक कॉलर है इस वक्त हमारे साथ, वो आपकी इन बातों पर कोई कुछ आपसे सवाल करना चाहते हैं जी। कौन सा हमारे साथ है?
जी मोहसिन अली मौजूद हूँ
जी। मोहसिन अली कहाँ से, जल्दी से सवाल कीजिए।
डीजी खान
जी बोलिए।
हाँ मेरा इस मोहतरम से आपका बहुत शुक्रिया आपने कॉल हमारे लिए। मेरा ये क्वेश्चन है मोहतरम से, जो कह रहे हैं कोई भी हाल नहीं है, फूड वाले आते हैं बस लोगों से रिश्वत लेते हैं, कोई हथियार नहीं है इनका, जो इनको पैसे दे रहे हैं उनके खिलाफ कोई जो है ना कार्रवाई भी नहीं होती, कुछ भी नहीं होता, और वैसे भी जो शॉप्स हैं उनके खिलाफ आते हैं, जो मैन्युफैक्चरिंग फैक्ट्रीज हैं जो बनाती हैं उनके खिलाफ तो कोई भी एक्शन नहीं होता। जो बेस है जब तक उसको खत्म नहीं करेंगे, जो दो नंबर शीरा बना रहे हैं गलत उन मिलावट शुदा, तो फिर जो है ना जब उनकी वो नहीं होगी, खत्म नहीं होगी, उनके खिलाफ कार्रवाई नहीं होगी, फिर तो वो बिकेंगी। तो कोई हाल नहीं है पाकिस्तान में, सारी करप्शन ही करप्शन है।
उस्मान यूनुस साहब आपने बहुत वजाहत की, ये डीजी खान से इन्होंने बात की,
बाकी कोई कानून भी नहीं है।
डीजी खान की बात कर रहे हैं,
कहाँ से कॉल कर?
डीजी खान से।
हेलो
जी, डेरा गाजी खान से।
जी मैं चाहूंगा कि आप काइंडली अपने इसी प्रोग्राम में हमें बताइए उस शख्स का नाम जिसने रिश्वत मांगी है। मैं आपको आज अगले 10 मिनट के अंदर अंदर इंक्वायरी करके उसके खिलाफ एक्शन लेके दिखाऊंगा। अल्हम्दुलिल्लाह आज अगर पंजाब फूड अथॉरिटी पे कोई इल्जाम नहीं लगता तो वो करप्शन का इल्जाम है जो हमारे ऊपर नहीं लगता।
तो हम अपने प्रोड्यूसर से गुजारिश करेंगे कि इनका
नाम बताइए। हम आपको इंस्पेक्शन उसके खिलाफ जो हमने इंस्पेक्शन की है या कब हमने कब उसकी इंस्पेक्शन की है वो भी उसकी डिटेल।
तो बहुत अच्छी है, आपने बड़ा अच्छा ये एक ऑफर की है। हम अपने प्रोड्यूसर से कहेंगे आप इनका नंबर नोट कर लीजिए। एक और कॉलर है वो भी कुछ कहना चाह रहे हैं, लेकिन हम पहले बता दें कि हमारे साथ इस वक्त डॉक्टर सैफ रहमान भी मौजूद हैं, और डॉक्टर सैफ रहमान से भी जरा थोड़ा सा और इंतजार कर लीजिए। एक कॉलर को हम ले लेते हैं, वो क्या कह रहे हैं जी। अस्सलाम वालेकुम जी, कहाँ से बोल रहे हैं जल्दी से?
बात यह है कि मैं रावलपिंडी से ही बोल रहा हूँ
जी।
बड़ी अच्छी सी बातें हो रही हैं, बातें सुनकर पता चलता है कि कोई बीमारी नहीं रहेगी, कोई बेमनी नहीं होगी। लेकिन जितने मसालों की दुकानें खुली हुई मसाला जात की, ये जाके चेक करें, हर मसाला दो नंबर मिल रहा है, आज की दो नंबर मिल रही है
जी। डॉक्टर उस्मान यूनुस साहब, ये रावलपिंडी से इनकी शिकायत है, आप नोट कर लीजिए इसको भी। और
मुझे समझ में आई किस चीज की बात कर रहे हैं।
इन्होंने भी मसालों की बात की है कि मसाले दो नंबर आ रहे हैं और जो दूसरी चीजें हैं उनमें मिलावट है। तो ये आपने
जी, मैं बताता हूँ जी, हम साल में दो दफा मसालों की जो सैंपलिंग है वो करते हैं। पंजाब फूड अथॉरिटी की वेबसाइट है, वहाँ पे जाइए, वहाँ पे जो मसाले जिनके ब्रांड हमने फेल किए हैं उनके नाम भी मौजूद है, और जिनके ब्रांड हमने चेक करके जो हमारे।
अच्छा, तो ये डॉक्टर साहब, ये उस्मान साहब, ये तो अब तो ब्रांड की बात तो बाद में, ये तो आम लोग जो दुकानों पर आम लोग खरीद रहे हैं उनकी बात कर रहे हैं कि वहाँ पर ये चीजें मैसर नहीं
है। मसालों की बात करो, आज पंजाब में अनब्रांडेड चीज नहीं बिक रही, हमने मसाले चूंकि पैकेज कर दिए हैं, पैक कर दिए हैं, इसलिए हर ब्रांड का नाम उस मसाले पर मौजूद है। आप बराए मेहरबानी हमारी वेबसाइट पे जाइए।
वेबसाइट पर क्या जाएं, वो तो ये साहब तो खुद वहीं मौजूद है रावलपिंडी में, वो अपने उन दुकानों का बता रहे हैं जहाँ से वो अशिया खरीद रहे हैं, तो उन्होंने उसकी बात की है। लेकिन जाहिर है कि आप इस पर काम कर रहे हैं, बहुत अच्छी बात है, और इसका मतलब है कि आपको भी मजीद काम करना बाकी है, आपको और भी बहुत सारा काम करना है ताकि हर दुकान से गैर मयारी चीज़ हट जाए, ताकि लोग गैर मयारी चीज़ें खरीद कर बीमार ना हो। मैं डॉक्टर सैफ रहमान को जरूर अपने प्रोग्राम में शामिल करना चाहूंगी। अस्सलाम वालेकुम डॉक्टर सैफ रहमान साहब। जी, खुराक की बात हो तो खुराक मौजूद है पाकिस्तान में, लेकिन वो जाया करने में पाकिस्तान जो है खुराक खासतौर पर फलों को जाया करने में नंबर एक पर है, जबकि फल मयारी फल पैदा करने में आपने प्रोग्राम से पहले बताया था कि नंबर पांचवा नंबर है शायद। तो ये बताइए कि ये जो फल जाया हो रहे हैं पाकिस्तान में, उनको कैसे जाया होने से बचाया जा सकता है, और ये जो फल हैं जब ये जाया हो जाएं तो उनसे माहौल पर क्या बुरे असरात मुरतब होते हैं, जल्दी से। और फिर हम इनसे पूछेंगे उस्मान यूनुस साहब से कि क्या वो फलों को जाया होने से बचाने के लिए भी कुछ कर सकते हैं। जी
जी बहुत शुक्रिया। फलों को बचाने के लिए सबसे पहले तो जो हमारी चेन है कोल्ड स्टोरेज की, उसको इम्प्रूव किया जा सकता है। पोस्ट हार्वेस्ट टेक्नोलॉजी जो है उसको हम इम्प्रूव कर सकते हैं।
नहीं, लेकिन वो फल तो अब
वो माहौल से
नहीं, पहला सवाल ये है कि वो फल जो मार्केट तक ही नहीं पहुंच पाता, वो फल वहीं गिर के तबाह हो जाता है, और क्योंकि वो कहीं जा नहीं सकता, ट्रांसपोर्ट मयसर नहीं है, تو اس کو ضائع ہونے سے پہلے تو بچایا جائے نا, وہ کیسے بچائیں گے اور کون بچائے گا اس کو؟
اس کے لیے تو جو ہمارے ایگریکلچر فارمرز ہیں ہمیں ان کو جو ہے وہ ٹرین کرنا ہے تاکہ جو نئی ٹیکنالوجیز آ رہی ہیں کیا وہ ان سے واقف ہیں, کیونکہ آپ کو پتا ہے کہ جو ہمارے زیادہ تر فارمرز ہیں وہ پڑھے لکھے نہیں ہیں, تو ان کی اویئرنیس اور ان کی ایجوکیشن کے لیے ہماری یونیورسٹی جو ہیں وہ کافی اچھا کردار ادا کر سکتی ہیں کہ انہیں ٹائم ٹو ٹائم یہ بتا سکیں کہ کن ٹیکنالوجیز کے تھرو جو ہے وہ یہ سارا کام وہ کر سکتے ہیں.
ٹھیک, لیکن
آپ نے بات کی تھی کہ جو پھل ضائع ہو جاتے ہیں اور ان کے ماحول کے کیا اثرات ہوتے ہیں, تو اگر آپ ہماری جو سبزی مارکیٹس ہیں ان کا جائزہ لیں تو جو گلے سڑے پھل اور سبزیاں ہوتی ہیں وہ آپ دیکھیں کہ وہ کہیں پھینک لی جاتی ہیں, اور انہی مارکیٹس کے اندر جو ہے وہ سیویج کا پانی, گندا پانی بھی مکس ہو رہا ہوتا ہے, تو وہاں پہ ایک نئی قسم کی مائکروبیل ڈائیورسٹی جو ہے وہ پیدا ہو رہی ہے. اب آپ کا جو ڈومیسٹک ویسٹ واٹر ہے اس کے اندر پیتھوجنز ہیں, اور جو آپ کا فروٹ اور ویجیٹیبل ویسٹ ہے اس کے اندر فوڈ بورن ڈیزیز کے پیتھوجنز بھی موجود ہیں, تو یہ ممکن ہے کہ وہاں پہ ایک نئی قسم کے پیتھوجنز یا نئی قسم کی جو ڈیزیز ہیں وہ پیدا ہو سکتی ہیں.
ٹھیک,
اگر آپ کو یاد ہو تو پچھلے سال شکر کے علاقہ میں ایک نئی قسم کا ٹائیفائڈ آیا ہے جو کہ انتہائی ڈرگ ریزسٹنٹ ہے, تو وہ بھی کسی ایسے ہی ایکشن کی بدولت جو ہے وہ پروڈیوس ہوا ہے جس کو آج تک ہم سالو نہیں کر پائے.
ٹھیک ہے,
تو اس کا حل یہ ہے,
جی جی,
کہ ہم
دوسرا
حل یہ ہے کہ ہم اس ان جو فروٹ اور ویجیٹیبل ویسٹ ہے اس کو کوئکلی جو ہے وہ ریموو کر دیں, اور جو ہمارے فارمرز ہیں وہ اینارویک ڈائجیشن کے تھرو اس سے نہ صرف بایو گیس پروڈیوس کر سکتے ہیں بلکہ وہ بہت اچھی ایک بایو فرٹیلائزر ہے, اور وہ بایو فرٹیلائزر جو ہے دیٹ کین بی اے ویری گڈ سبسٹیٹیوٹ ٹو ان آرگینک فرٹیلائزر, جس سے جو ہم اپنا ماحول ہے اس کو بچا سکتے ہیں, اور جو ایک نیا کانسیپٹ ہے آرگینک فوڈ کا اس کو ہم انشور کر سکتے ہیں.
ٹھیک ہے, ٹھیک ہے, تو یہ بات ہوئی کہ ایک تو پھلوں کو ضائع ہونے سے بچانے کی ضرورت ہے, اور عثمان یونس صاحب آپ کا اس میں کوئی رول ہے فوڈ اتھارٹی کا کہ وہ پھلوں کو پہنچا دے؟ محکمہ زراعت تو پتہ نہیں کرے گا یا نہیں کرے گا یا کر رہا ہے یا نہیں کر رہا.
بنیادی جی, پنجاب فوڈ اتھارٹی, جب ہم کسی بھی کولڈ اسٹور میں وزٹ کرتے ہیں تو ہم وہاں پہ لوگوں کو ضرور ایجوکیٹ کرتے ہیں کہ انہوں نے پھلوں کو کس طرح سے اسٹور کرنا ہے اور وہ کیا ایسی گڈ پریکٹسز ہیں جن کو فالو کر کے وہ یہ انشور کر سکتے ہیں کہ ان کا جو پھل ہے وہ خراب نہ ہو, یا وہ خراب اگر ہو گیا ہے تو وہ دوسرے پھل کو بھی خراب نہ کرے. اس ایگریگیشن کے لیے کولڈ اسٹور کے اندر چیزوں کو اسٹیک کرنے کے لیے کس ٹیمپریچر پہ چیزوں کو اسٹور کرنا ہے, یہ ہم یوزلی لوگوں کو ایجوکیٹ کرتے ہیں, نہ صرف تھرو وزٹس بلکہ ہم نے اس کے حوالے سے ان کو مختلف سیمینارز کرا کے بھی مختلف لیولز کے اوپر ایجوکیشن کرائی ہے. منڈی کے لوگوں کو بھی ہم بلاتے ہیں, کولڈ اسٹور کے لوگوں کو بھی بلاتے ہیں, جو پرچون کے کام میں لوگ ملوث ہیں ان کو بھی بلاتے ہیں, اور ان کے بزنسز کو سیف رکھنے کے لیے ان کو مختلف قسم کی ہدایات جو ہیں وہ ہم نے پرنٹ کی شکل میں بھی ان کو مہیا کی ہوئی ہیں. ہماری ایس او پیز جو ہے وہ ڈاؤن لوڈ کر کے استعمال بھی کر سکتے ہیں اپنے دکانوں پر اور اپنی مختلف اسٹوریج فیسلٹیز کے اوپر, اور ہم ان کو فرام ٹائم ٹو ٹائم انسپیکٹ کر کے ان چیزوں کو پھر
کر بھی سکتے ہیں. تو عثمان یونس صاحب آپ کا بہت شکریہ, آپ ہمارے ساتھ رہیے آج, تو آپ نے آپ پورے پروگرام میں ہمارے ساتھ رہیں گے تو بہت اچھا لگے گا. لیکن ہم چاہیں گے کہ ڈاکٹر طاہر ظہور صاحب آپ کچھ کہنا چاہیں گے اس وقت عثمان یونس صاحب.
بالکل
جی جی,
ماشاء اللہ بہت اچھی باتیں ہو رہی ہیں. ریئلی میں تو سمجھتا ہوں کہ یہ سیشن جو ہے نا وہ آپ کو کنٹینیو کرنے چاہیے, اس میں بہت ساری چیزیں ایسی ہیں جو کہ وقتاً فوقتاً سامنے آتی رہتی ہیں. میں اپنے پچھلے سوال کی طرف واپس آؤں گا, رول آف ورلڈ فوڈ پروگرام ان پاکستان.
جی جی,
تو اس سلسلے میں یہ تھوڑا سا بریف کرنا چاہوں گا کہ ورلڈ فوڈ پروگرام چونکہ پوری دنیا میں ان کے ڈفرینٹ کنٹریز میں ان کے رولز ہیں, پاکستان میں پاکستان کے ایشوز کے مطابق ان کے رولز ہیں, جس میں ان کوآرڈینیشن ود دا گورنمنٹ آف پاکستان ود جنرس انٹرنیشنل ڈونرز دے آلویز سپورٹ کہ وہ جو ہے نا وہ لوکلی اسپیشلائز نیوٹریشیس فوڈ کو جو ہے نا وہ ڈیولپ کرتے ہیں اور اس کو نیوٹریشنل ڈائٹ کو امپروو کر کے لوگوں کو مہیا کرتے ہیں, اور اس میں زیادہ تر یہ پھر ان کے ایکشنز ہوتے ہیں, دے انٹروین کرتے ہیں ٹو ٹریٹ ایکیوٹ مال نیوٹریشن, جیسے کہ سندھ اور بلوچستان کے ایریاز جو ہے نا ماڈل اسٹڈیز ہیں ان کے, یہ پریوینٹ کر رہے ہیں, اسٹنٹنگ میں اسٹڈی کر رہے ہیں انڈر فائیو ایئر آف ایج چلڈرن, और उसके अलावा नेशनल और प्रोविंशियल फोर्टिफिकेशन अलायंस के साथ जो है ना ये राइस और चक्की वीट फ्लोर फोर्टिफिकेशन के एजेंडा पे काम कर रहे हैं। वीट फ्लोर फोर्टिफिकेशन एक ऐसा है जैसे कि मैंने आपको शुरू में बताया था कि ये फूड स्टेबिलिटी जो है ना उसमें वीट की जो है ना ये एक स्टेपल फूड है और ये 70% लोग जो है ना वो 60-70% देहातों के लोग जो है ना वो चक्कियों का आटा खाते हैं। मिलों का आटा भी अलग से है लेकिन 100% ये स्टेपल फूड हर बंदा एक चपाती रोटी तो जरूर खाता है। तो उसको जो है ना वो न्यूट्रिशन जो हिडन हंगर है उसमें आयरन की फोर्टिफिकेशन, जिंक, विटामिन B12 इसकी फोर्टिफिकेशन पे आजकल मॉडल स्टडी हो रही है जो कि इसका बहुत बड़ा इंपैक्ट है और अल्लाह करे कि ये इसमें मुकम्मल कामयाब हो जाए हम मॉडल बनाने में। तो ये इसकी जो है ना वो एनीमिया की जो 60% औरतें और बच्चे और यंग एडल्ट गर्ल्स जो है ना ये इनमें एनीमिया की ज्यादा प्रॉब्लम है। ये जिस तरह से एक साल्ट आयोडाइज का मॉडल था इसी तरह से जो है ना ये इसका वीट फोर्टिफिकेशन का मॉडल कामयाब हो जाएगा इंशाल्लाह। हम बड़ा पूरी उम्मीद है इस चीज में जिस लगन से हम काम कर रहे हैं यहाँ पे मिलके उनके साथ एक्सपेक्ट के जो है ना इंशाल्लाह ये पूरे पाकिस्तान को जो है ना ये बड़ा बेनिफिट देगा विद रिस्पेक्ट टू न्यूट्रिशन और गजाइत के हवाले।
बेहद शुक्रिया डॉक्टर ताइजुर साहब। डॉक्टर हमारे पास अब सिर्फ 5 मिनट बाकी है और हम चाहेंगे कि बाकी लोगों से भी एक एक सवाल जरूर कर लें। डॉक्टर फरहान जहांगीर चुगताई साहब हमारे साथ मौजूद हैं। डॉक्टर साहब आप ये बताइए कि वो मसला मैं जरूर चाहूंगी कि आप उसको हाईलाइट कीजिए कि जब जो खुराक है या जो फसल पैदा हो गई एक जगह या फल पैदा हो गए उनको मार्केट तक पहुंचाने के लिए जो उसी हालत में ताज़ा फ्रेश हालत में पहुंचाने के लिए क्या होना चाहिए और क्या ये जो ऑनलाइन अब मार्केट्स वजूद में आ रही हैं उनका कोई रोल हो सकता है और क्या ऐसी ऑनलाइन मार्केट्स को प्रमोट करने में यूनिवर्सिटियां कोई किरदार अदा कर सकती हैं जो
जी। बहुत पर्टिनेंट क्वेश्चन आपके इस सिलसिले में। उसमें ये है कि हमारे यहाँ पर अभी तक कोल्ड चेन और सप्लाई चेन का जो है बहुत बड़ा एक इशू है क्योंकि तो काफी ज्यादा कॉस्ट इस पे आती है जिसकी जो इतनी इजीली हम उसको एक्सपेंड नहीं कर सकते अमाउंट। तो उसमें ये है कि कोल्ड चेन कुछ छोटे लेवल पे अगर हम इंट्रोड्यूस करवाया जाए उसमें कुछ इंजीनियरिंग स्पेसिफिक्स ना से आ जाए कुछ स्मॉल स्केल लेवल पे हम जो फार्म फ्रेश फ्रूट्स हैं उनको हम लोकल मार्केट्स बनाए जाए उनको बड़ी मार्केट में लेके आए उनको छोटी छोटी मार्केट मुख्तलिफ जगह बना दिए ताकि हर एक को एक्सेस उसके फ्रेश फ्रूट की एट द डोर स्टेप रेदर देन कि हम उन्हें बहुत दूर तक भेजें क्योंकि उसमें कॉस्ट का बहुत ज्यादा इंप्लीकेशन आ जाती है उसकी यहाँ पे स्टोरेज शेल्फ स्टोरेज है उसकी इफेक्ट हो जाती है। यूनिवर्सिटी इस तरह से कर सकते हैं कि यूनिवर्सिटीज अपने जहाँ पर जो एग्रीकल्चर हमारी यूनिवर्सिटीज हैं वो बहुत अच्छा रोल प्ले कर रही है उसमें नई नई वराइटीज इंट्रोड्यूस करवा के उनकी नई नई प्रिजर्वेशन टेक्निक्स इंट्रोड्यूस करवा के जैसे हम अगर वैल्यूडेशन की तरफ जाएं तो हमारे पास मल्टीपल वेज हैं कि हम हमारी फ्रेश प्रोड्यूसर्स को अच्छे वे से वैल्यूएटेड प्रोडक्ट करके अच्छा रेवेन्यू भी अर्न कर सकते हैं और उन्हें मार्केटेबिलिटी और शेल्फ लाइफ एक्सटेंशन की तरफ भी लेके जा सकते हैं।
जी तो डॉक्टर अनवर मलिक साहब आप क्या कहना चाहेंगे कि पाकिस्तान में जो गजाइत की कमी का मसला है इसके लिए आप क्या तजावीज देंगे इस वक्त हमारे साथ मौजूद हैं?
मैं डॉक्टर फरहान और डॉक्टर सैफ की बात को थोड़ा सा बनाऊंगा आगे कि पाकिस्तान के अंदर जितना फ्रूट जाया हो रहा है उसकी आप अगर मिकदार पूछेंगे 2.2 टन वेजिटेबल्स और 3 मिलियन टन जो है वो फ्रूट हमारा वेस्ट हो रहा है और ये ऑलमोस्ट कोई 30% ऑफ द टोटल ऑफ पाकिस्तान
जी
वैल्यू एडिशन।
तो इसके लिए क्या आपके तजवीज क्या देंगे
प्रोडक्ट बना के
जी तजवीज दीजिए तजवीज क्या देंगे आप इनको बचाने के लिए?
जी उसके लिए ये है कि मैं आपको एक सक्सेस स्टोरी अभी बताता हूँ।
एक मिनट है आपके पास सिर्फ।
बल्तिस्तान में जाके यहाँ पे जाया हो रहा था फ्रूट मैंने उनको जाके तरबियत दी है कि इसे जैम जेली इसकी अच्छी पैकिंग इसकी हाइजेनिक जो है ये प्रोसेसिंग ये हो सकती है और प्राइस भी ज्यादा मिल सकती है बीच में जो ट्रेडर है जो ज्यादा पैसे जमाते हैं उसको भी जो है साइड पे किया जा सकता है। इसके साथ साथ अगर थोड़ा सा गवर्नमेंट थोड़ा सा एम्पावर करे इसको और इसकी वैल्यू एडिशन फर्दर और की जाए आर एंड डी एक्टिविटी बढ़ाई जाए तो हम ये मैल न्यूट्रिशन भी दूर कर सकते हैं और अपने फार्मर की जो है वो जो है उसकी उसको भी ज्यादा फायदा पहुंचा सकते हैं क्योंकि ये बहुत बड़ी मिकदार है 30% फ्रूट का जाया होना
और वही फ्रूट अगर ताजा हालत में जी और एक तो जाया ना और दूसरे ताजा हालत में जब लोगों को पहुंचे तो उनकी जो गजाइयत की कमी का मसला है उसमें बड़ी सप्लीमेंट मिल जाएगा अगर उनको सस्ता फल मिल जाएगा और वो ताजा भी होगा और गजाइयत से भरपूर भी होगा तो एक गजाइयत की कमी के मसले की एक सूरत निकल सकेगी। तो उस्मान यूनुस साहब समअप कीजिए कि आइंदा हुकूमत क्या करने का इरादा रखती है इस मसले को निमटने के लिए आपके पास सिर्फ एक मिनट है।
جی میں بلکہ 30 سیکنڈ
بات سے بتاؤں جی آپ کو کہ آج الحمدللہ پاکستان کے اندر بالعموم اور پنجاب کے اندر بالخصوص لوگوں کی اویئرنیس کی وجہ سے اور میڈیا کے تعاون کی وجہ سے اور ایون جوڈیشری کے تعاون کی وجہ سے فوڈ سیفٹی اب ایک اہم سبجیکٹ ہے اور ہم
بے حد شکریہ بے حد شکریہ
اب اس بات کی ریئلائزیشن جو ہے وہ کر چکے ہیں
جی
ہم نے
بہت شکریہ پروگرام کو سمیٹنے کا وقت ہوا بہت شکریہ ہمارے آج کی ہم نے بات کی پاکستان میں خوراک کی سیفٹی اور غذائیت کی قلت کی صورتحال اور اسے نمٹنے کے طریقوں پر ہمارے ساتھ تھے پاکستان کے نیشنل انسٹیٹیوٹ آف فوڈ سائنس اینڈ ٹیکنالوجی یونیورسٹی کے ڈاکٹر طاہر ظہور ہمارے ساتھ تھے ڈاکٹر محمد فرحان جہانگیر چغتائی ہمارے ساتھ تھے پروفیسر ڈاکٹر انوار ملک ہمارے ساتھ تھے ڈاکٹر ایم سیف رحمان اور ہمارے ساتھ ڈاکٹر انیس قریشی موجود نہیں تھے ان سے ہمارا رابطہ نہیں ہو سکا ہمارے پروڈیوسر تھے انجم ہرگل یاسمین جمیل کو اجازت دیجیے خدا حافظ
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی